اگلی سورت سورت شورا. شورا کے لفظ میں مشورے کی بات ہے. اس سورت میں بہت ہی خوبصورت طریقے سے مسلمانوں کو ایک مسلمان سٹیٹ، ریاست، ادارہ، گروہ یا ایک ملت ہونے کے ناطے بہت خوبصورت ایٹیکیٹ سکھائے گئے ہیں. اور آیت نمبر 38 میں ہم بات کر لیں گے تھوڑی سی کہ وامرہم شورا بینہم، کہ مومنوں کے کام مشورے کے ساتھ ہوتے ہیں. بسم اللہ الرحمن الرحیم. حامیم عین سین قاف. آپ دیکھیں دو آیتوں کے حروف مقطعات آگئے اس صورت میں، یہ ایک یونیک چیز ہے اس کی. اسی طرح اللہ غالب و حکیم تمہاری طرف اور تم سے پہلے گزرے ہوئے رسولوں کی طرف وحی کرتا ہے. آسمان و زمین میں جو کچھ ہے اسی کا ہے، وہ برتر اور عظیم ہے. قریب ہے کہ آسمان اوپر سے پھٹ پڑے اس وجہ سے، لوگوں کے گناہوں سے. اور اب پیچھے آپ پڑھ چکے ہیں کہ لوگ یہ کہتے ہیں کہ اللہ نے بیٹا بنایا، اس بات سے آسمان پھٹ جائے. سورہ بنی اسرائیل میں یہ بات آئی تھی. فرشتے اپنے رب کی ہم کے ساتھ اس کی تسبیح کر رہے ہیں. اور آپ یہ بھی نوٹ کر رہے ہیں کہ اب ان پاروں میں تسبیح کا لفظ بہت آ رہا ہے، اور فرشتوں کی تسبیح، اور زمین والوں کے حق میں درگزر کی درخواستیں کیے جاتے ہیں. اس کو ہائی لائٹ کریں. کبھی ایسا نہیں ہوتا، کوئی ایسا گناہ ہوتا کہ لگتا ہے کہ ابھی آسمان ٹوٹ پڑے گا، ابھی ٹھوکر آئے لگے گی اور میں گر جاؤں گی، ابھی زلزلہ آئے گا. لیکن آپ کو پتا کیوں نہیں آتا؟ وہ اوپر سے فرشتے اللہ کو کہتے ہیں، اللہ جی چھوڑو اس کو، اچھی ہے بس، اس سے یہ غلط کام ہوتا ہے. یعنی فرشتے انسانوں کی یہ باتیں سن سن کر کانوں پر ہاتھ رکھتے ہیں جو اوپر ہوئی. یہ کیا بیکار باتیں کرتے ہیں اس قرآن کے خلاف، یہ کیسی بغاوت ہے جو انسانوں نے زمین میں برپا کر رکھی ہے. تو فوراً جا کے کہتے ہیں اللہ پلیز آپ ان کو معاف کر دیں، تو اللہ تعالیٰ ان کو معاف کر دیتے ہیں. اللہ ان اللہ الغفور الرحیم. آگاہ رہو حقیقت میں اللہ غفور الرحیم ہے. مجھے ایسے لگتا ہے جیسے باپ کو غصہ آتا ہے نا بچے پہ، تو ماں فوراً باپ کو ٹھنڈا کر دیتی ہے بچے کے آنے سے پہلے، کہ نہیں نہیں کہیں باپ زیادہ نہ ناراض ہو. اللہ کے لیے تو کوئی مثال نہیں، اور مثالیں تو ہمارے سمجھنے کی ہیں. اگر فرشتے یہ دعائیں نہ مانگے تو پتہ نہیں اللہ کم پہ کتنا غضب آج ٹوٹ چکا ہوتا. فرمایا جن لوگوں نے اس کو چھوڑ کر اپنے کچھ دوسرے سرپرست بنا رکھے ہیں، اللہ ہی ان پر نگران ہے، تم ان کے حوالے دار نہیں. ہاں اسی طرح نبی، یہ قرآن عربی ہم نے آپ کی طرح وحی کیا تاکہ تم بستیوں کے مرکز، کس کی طرف اشارہ ہے؟ شہر مکہ، اور اس کے گرد و پیش رہنے والوں کو خبردار کر دو. میرا خیال ہے چوتھی پانچویں دفعہ یہ آیت قرآن پاک میں آئی ہے کہ اللہ کے نبی کو بھیجے جانے کا مقصد لتنذر، انذار. آج میں اور قرآن جو پڑھے اس کا مقصد کیا؟ ثواب، سپارہ پورا کرنا؟ نہیں، انذار. تو انذار ہو رہا، ہمیں باقی اللہ کا خوف محسوس ہوتا ہے یہ قرآن پڑھتے ہوئے، الحمدللہ. اور جمع ہونے کے دن سے ڈرا دو جس کے آنے میں کوئی شک نہیں، کیا ہوگا اس دن؟ ایک گروہ کو جنت میں جانا ہے اور دوسرے گروہ کو دوزخ میں. ہائی لائٹ کریں، پوچھے میں کس گروہ میں ہوں گی؟ کوئی تیسرا نہیں ہے، یاد رکھیے یا جنت یا جہنم. دیکھیے کبھی آپ کہیں جاتے ہیں نا تو ایک بس چھٹتی ہے تو دوسری لے لیتے ہیں، دوسری چھٹی تیسری، تو کبھی کہتے ہیں بس یہ ہے اس کے بعد ایک آخری ہے. کیسے کانشیس ہو کے لوگ کھڑے ہوتے ہیں، پوری رات کھڑا ہونا پڑ جائے گا اگر یہ بھی ٹرین چھوڑ دی. جنت کی ٹرین مس ہو گئی تو بس پھر پیچھے جہنم کی ٹرین ہے. اللہم لا تزغ قلوبنا. اور اگر اللہ چاہتا تو ان سب کو ایک امت بنا دیتا، مگر وہ جسے چاہتا اپنی رحمت میں داخل کرتا ہے. اور ظالموں کا نہ تو کوئی ولی ہے نہ مددگار. یا یہ ایسے نادان ہیں کہ انہوں نے اسے چھوڑ کر دوسرے ولی بنا رکھے ہیں؟ ولی تو اللہ ہی ہے، وہی مردوں کو زندہ کرتا ہے اور وہ ہر چیز پر قادر ہے. تمہارے درمیان جس معاملے میں بھی اختلاف ہو، کبھی ہوا انسانی معاملات میں، گھریلو، خاندانی، سیاسی، معاشی، معاشرتی، دینی، تو کیا کرو؟ اس کا فیصلہ کرنا اللہ کا کام ہے، یعنی اس کو اللہ پہ ڈال دو، اللہ سے رہنمائی لو. وہی اللہ میرا بھی رب ہے. وہی اللہ کون سا؟ وہی اللہ جو میرا رب ہے اور اسی پر میں نے بھروسہ کیا اور اسی کی طرف میں رجوع کرتا ہوں. آسمان اور زمین کا بنانے والا، جس نے تمہاری اپنی جنس سے تمہارے لیے جوڑے پیدا کیے، اور اسی طرح جانوروں میں بھی انہی کے ہم جنس جوڑے بنائے، اور اسی طریقے سے تمہاری نسلیں پھیلاتا ہے. کائنات کی کوئی چیز اس کے مشابہ نہیں. اس کو ہائی لائٹ کریں، بڑی فیمس آیت ہے. لیس کمثلہ شیء، اس کی تو مثال جیسا بھی کوئی نہیں. وہ سب کچھ سننے اور دیکھنے والا ہے. آسمان اور زمین کے خزانوں کی کنجیاں اسی کے پاس ہیں. جسے چاہتا ہے کھلا رزق دیتا ہے اور جسے چاہتا ہے نپا تلا دیتا ہے. اسے ہر چیز کا علم ہے. اس آیت کو پڑھ کے ہمارا عمل کیا ہونا چاہیے؟ اگر نہیں ہے میرے پاس پیسے تو نہ اسے، اور میرے پاس بہت پیسے ہیں تو پھر بھی کیا بڑی بات ہے، بے نیاز ہو جائیں اپنی مالی حیثیت سے. اس نے تمہارے لیے دین کا وہی طریقہ مقرر کیا جس کا حکم اس نے نوح کو دیا تھا، اور جسے محمد صلی اللہ علیہ وسلم اب آپ کی طرف ہم نے وحی کے ذریعے سے بھیجا اور جس کی ہدایت ہم ابراہیم اور موسیٰ اور عیسیٰ کو دے چکے ہیں، اس تاکید کے ساتھ کہ قائم کرو اس دین کو اور اس میں متفرق نہ ہو جاؤ۔ شروع سے دین ایک چلا رہا، چھوٹی چھوٹی باتیں فرق جو ہوئی وہ وقت کی ضروریات کے لیے تھی۔ اس سے پتہ چلتا ہے کہ دین ایک ہی ہے اور وہ دین کہ لا الہ الا اللہ۔ آج محمد رسول اللہ کہتے ہیں، اپنے دور میں نبی کا نام آ جاتا تھا اس کلمے میں، دیٹس اٹ۔ تو آج پھر امت اگر فرقوں میں بٹتی ہے اور مختلف چیزوں میں پڑتی ہے تو اس کو اپنے آپ کو سوچنا چاہیے، دعا کیجئے کہ آج کے مسلمانوں کو اللہ ایک جگہ ڈال دے۔ لیکن حقیقت ہے کہ مشرکوں کو یہ بات، ان مشرکین کو یہ بات سخت ناگوار ہوئی جس کی طرف ہے محمد صلی اللہ علیہ وسلم آپ ان کو دعوت دیتے ہو۔ اللہ جسے چاہتا ہے اپنا کر لیتا ہے، اپنی طرف آنے کا راستہ صرف اسی کو دکھاتا ہے جو رجوع کرے۔ ہائی لائٹ کریں گے، اللہ جس کو چاہتا ہے اپنا کر لیتا ہے، دعا کرے اللہ میں اپنا کر لے، لیکن راستہ اس کو دکھاتا ہے جو رجوع کرتا ہے۔ اس میں بہت بڑا ایک اللہ کی سنت ہے، پیار تو اللہ کو جس سے بھی ہو جائے، بہت نیک نہیں ہے بندہ اللہ کو اس سے بھی محبت ہو جاتی ہے، لیکن ہدایت اس کو ملتی ہے جو خود ڈھونڈتا ہے۔ یہ جملہ اس میں، لوگوں میں جو تفرقہ رونما ہوا وہ اس کے بعد ہوا کہ ان کے پاس علم آ چکا تھا، یعنی علم والے ہی جھگڑتے ہیں، بے علم تو نہیں جھگڑتے بےچارے۔ ایک جگہ بیٹھے لوگ شادیوں میں دعوتیں کھا رہے ہوتے ہیں، منگنیاں اپٹن مہندیاں لگا رہے ہیں، کوئی بحث نہیں، کوئی جھگڑا نہیں، جہاں دین کی بات آتی ہے وہیں جھگڑے، اختلاف، پکڑو، لے جاؤ، کر لو۔ کیوں بھائی؟ اس کی وجہ نوٹ کر لیجئے، اس بنا پر ہوا کہ وہ آپس میں ایک دوسرے پر زیادتی کرنا چاہتے ہیں۔ وہ کہتے ہیں ہماری ڈومیننسی رہے۔ اگر تیرا رب پہلے سے یہ نہ فرما چکا ہوتا کہ ایک وقت مقرر تک فیصلہ ملتوی رکھا جائے گا تو ان کا قصہ کب کا چکا دیا گیا ہوتا، یعنی ان کے شرک پہ ان کو پکڑ لیا جاتا۔ آپ دیکھیے کہ لوگوں نے اس دنیا کا کیا نقشہ کیا ہوا، آج شرک کی اس نے مت ماری ہوئی ہے۔ اللہ کہتا ہے میں سب کو مہلت دے رہا ہوں، ورنہ میں نے کب کا پکڑ لینا تھا، اور ان سب کو لگ پتا جاتا کہ یہ کچھ کیا۔ یاد رکھیے کہ دین میں اختلاف کب آتا ہے، یہ سوال آپ کے ذہنوں میں آنا چاہیے۔ تو دو باتیں لکھ لیجئے، بنیادی طور پہ دو وجہ ہیں آج لوگوں کو دین سے دور کرنے کی۔ نمبر ایک، کچھ لوگ دین کو ڈائلیوٹ کر کے پیش کرتے ہیں، تو دین کا اصل ٹیسٹ پتہ ہی نہیں چلتا۔ جیسے شربت بنانے والے سسٹرز کبھی زیادہ ڈال دیتی ہیں تو زیادہ ہی میٹھا ہو جاتا ہے، اور کبھی پانی زیادہ ڈالتی ہیں تو پھیکا ہو جاتا ہے، اسی لیے ایسے پینے میں مزہ نہیں آتا۔ اور دوسری وجہ، دینداروں کا آپس میں لڑنا، وہ ٹھیک وہ غلط، کیچڑ اچھال رہے، ان کا مسلک غلط، اس کا خیال، دس اینڈ دیٹ۔ اللہ سبحانہ تعالیٰ یہاں یہی بتا رہے ہیں کہ یہ لوگوں کو میں نے مہلت جو دی ہے نا، اس لیے کہ ابھی ان کو پکڑنے کا وقت نہیں آیا۔ لہذا کریں کیا، آپ اپنے کام کرتے جائیں۔ حقیقت یہ کہ اگلوں کے بعد جو لوگ کتاب کے وارث بنائے گئے وہ اس کی طرف سے بڑے اضطراب انگیز شک میں پڑے ہوئے ہیں، چونکہ یہ حالت پیدا ہو چکی۔ اس لیے محمد صلی اللہ علیہ وسلم، اب آپ اسی دین کی طرف دعوت دو۔ کون سا؟ نیچرل دین، آرگینک ریلیجن۔ کیسے؟ وَاسْتَقِمْ كَمَا أُمِرْتَ، جس طرح آپ کو حکم دیا گیا، وَلَا تَتَّبِعْ أَهْوَاءَهُمْ، اور اس پر مضبوطی سے قائم ہو جائیں، اور لوگوں کی خواہشوں کا اتباع نہ کریں، اور ان سے کہہ دیں کہ اللہ نے جو کتاب بھی نازل کی میں اس پر ایمان لایا، مجھے حکم دیا گیا کہ میں تمہارے درمیان انصاف کروں، اللہ ہی ہمارا بھی رب ہے تمہارا بھی، ہمارے اعمال ہمارے لیے اور تمہارے لیے، ہمارے اور تمہارے درمیان کوئی جھگڑا نہیں ہے، کیونکہ اللہ یجمع بیننا وإلیہ المصیر، اللہ ہم سب کو جمع کرے گا اور اسی کی طرف سب کو جانا ہے۔ یہاں سمجھ لیجئے، بڑی مشکل آیتیں تھیں اللہ کے نبی کے اوپر یہ، وَاسْتَقِمْ كَمَا أُمِرْتَ۔ مشکل حالات میں چیز کو زیادہ مضبوطی سے تھامنے کی ضرورت ہوتی ہے۔ دیکھیے، آپ سر پہ سکارف لیتے ہیں، آپ نے ڈھیلا ڈھالا باندھا ہوا ہے، نارمل ہے۔ آپ سمندر کے کنارے گئے، ہوا تیز چلی، آپ کیا کرنا پڑے گا؟ اس کو اور لپیٹنا ہوتا ہے۔ جب دین کے نام پہ مشکلیں آتی ہیں تو اس وقت دین کو اور مضبوطی سے تھامنا ہوتا ہے، نہ کہ اس کو ڈھیلا چھوڑنا ہوتا ہے۔ تیز طوفان کے اندر اگر ایک رسی ہاتھ سے چھٹی تو کشتی ڈوب جائے گی۔ ہمیں ان آیتوں میں اور ان پاروں میں یہی سبق سکھایا جا رہا ہے کہ دین کو ٹیشو پیپر کی طرح نہ پکڑو، دو انگلیوں کے ٹپ میں، جتنی مشکلات زیادہ ہیں اتنی مضبوطی سے پکڑو، کیونکہ ڈھیلا پکڑنے والا پھر خود ہی چھوڑ دیتا ہے، وہ ریئیکشن برداشت ہی نہیں کر سکتا۔ آپ دیکھیے کہ بعض دفعہ ایسا ہوتا ہے نا کہ آپ کسی جگہ بیٹھے ہوئے ہیں، آپ اسی ہال میں، اور لوگ آ جائیں، آپ کو کہا جائے گا آگے آ جائیں، آگے آ جائیں، آگے آ جائیں۔ جتنا آپ آگے آتے جاتے ہیں آپ اپنے اندر आप फील करते हैं कि गर्मी लग रही है, घुटन हो रही है, ये है वो, लेकिन जितना आप शुरू वाले लो प्रेशर बर्दाश्त करते जाएंगे ना, तो बाहर से आने वालों के लिए आसानी हो जाएगी। ये है उस ग्रोह की बात, ये जो लीडर की बात को मान के दीन पे अमल करके बर्दाश्त करते रहते हैं। मुश्किलात को ले लो, और सहाबा ने इसका बेहतरीन सबूत दिया, उन्होंने सारा प्रेशर बर्दाश्त किया, लीडरशिप बर्दाश्त की, उन्होंने औलुल अमर की बात को माना। आज आप देखिए दीन में कितनी गुंजाइश बनी हुई है। अगर सहाबा कराम के आगे बोलने वाले और आपसे रुख्सतें लेने वाला गिरोह अगर शुरू में बन जाता तो बात नहीं बनती। तो आप देखिए कि पिछले पारे के बाद अब यहाँ फिर इस्तकामत की बात थी। हम सब अपने लिए भी दुआ करते हैं कि अल्लाह तो हम सबको इस्तकामत दे, और इस रास्ते में अगर हमारे ऊपर वाकई को मुश्किलात आई हुई है तो अल्लाह तो उसमें तो हमें थाम ले। हम खुद से नहीं बच सकते, हम तो इस पे इकरार करेंगे कि अल्लाह हमारे बस में तो हम खुद भी नहीं, दूसरों की बात हम कहाँ करेंगे। और इंशाल्लाह आप देखेंगे किसके बाद अल्लाह की मदद आएगी। वल्लज़ीना युहाजुना फिल्लाहि मिन बादी मा स्तुजीब लहु, अल्लाह की दावत पर लब्बैक कह जाने के बाद जो लोग लब्बैक कहने वालों से अल्लाह के दीन के मामले में झगड़े करते हैं, उनकी हुज्जतबाजी उनके रब के नजदीक बातिल है, और उन पर उसका गजब है और उनके लिए सख्त अजाब है। वो अल्लाह ही है जिसने हक के साथ ये किताब और मीजान नाजिल की। ऐसे नहीं लग रहा बार बार किताब की बात अल्लाह ताला इन पारों में ला रहे हैं। और तुम्हें क्या खबर शायद के फैसले की घड़ी करीब ही आ लगी हो। जो लोग इसके आने पर ईमान नहीं रखते वो तो इसके लिए जल्दी मचाते हैं, मगर जो ईमान रखते हैं वो इससे डरते हैं, और वो जानते हैं कि यकीनन वो आने वाली है। खूब सुन लो, जो लोग इस घड़ी के आने में शक डालने वाली बहसें करते हैं वो गुमराही में बहुत दूर निकल चुके। किताब और शक, किताब और शक, इस सूरत में आपको ये साथ साथ दिख रहा है। क्यों अल्लाह ताला लोगों को फिर छोड़ देता है? इसलिए कि अल्लाहु लतीफुम बिबादिही यरज़ुकु मन यशा, अल्लाह अपने बंदों पर बहुत मेहरबान है जिसे वो जो कुछ चाहता देता है, और वो बड़ी कुव्वत वाला और जबरदस्त है जो कि आखिरत की खेती चाहता है। चाहते हम सब चाहते ना कि आखिरत में हमारी फसलें लगी हों, हम उसकी खेती को बढ़ा देते हैं, नो प्रॉब्लम। और जो दुनिया की खेती चाहता है उसे दुनिया ही में दे देते हैं, मगर आखिरत में इसका कोई हिस्सा नहीं है। क्या चाहते हैं? हमें कहाँ मिले? दुनिया आखिरत दोनों में मिले। आखिरत चाहेंगे दुनिया खुद मिल जाएगी इंशाल्लाह। या ये लोग कुछ ऐसे शरीके खुदा रखते हैं जिन्होंने इनके लिए दीन की नौयत रखने वाला एक ऐसा तरीका मुकर्रर कर दिया जिसका अल्लाह ने इज़्ज़त नहीं दिया। हाईलाइट करें, शुरू से आप ये जुमला मेरे मुंह से सुनते आ रहे हैं कि मुआशरों में दो दीन साथ साथ चलते हैं, एक अल्लाह का दिया हुआ, एक मुआशरे का। ये मुआशरे का दीन है, इसकी आयत आपके सामने आ गई। ये लोग अपनी मर्जी के तरीकों को दीन करके पेश करते हैं। अगर फैसले की बात पहले से तय न हो गई होती तो इनका किस्सा कब का चुका दिया गया होता। यानी अल्लाह के नाम पे झूठे कानून बना के झूठे तरीका इबादत पेश करते हैं। यकीनन इन जालिमों के लिए दर्दनाक अजाब है। तुम देखोगे ये जालिम इस वक्त अपने किए के अंजाम से डर रहे होंगे, और वो इन पर आ कर रहेगा। बाखिलाफ इसके जो लोग ईमान ले आए हैं और जिन्होंने नेक अमल किए, वो जन्नत के गुलिस्तानों में होंगे। अल्लाह से दुआ करें, वो जो कुछ भी चाहेंगे अपने रब के हाँ पाएंगे। यही बड़ा फजल है, ये है वो चीज जिसकी खुशखबरी अल्लाह अपने बंदों को देता है। कौन से बंदे? आप जैसे। कौन? जिन्होंने मान लिया और नेक अमल किए। ऐ नबी, इन लोगों से कह दो मैं इस काम पर तुमसे किसी अजर का तालिब नहीं, अलबत्ता कराबत की मोहब्बत जरूर चाहता हूँ। कोई भलाई कमाए इसके लिए, जो कोई भलाई कमाएगा हम उसके लिए भलाई में खूबी का इजाफा कर देंगे। अच्छा करोगे तो फायदा होगा, बेशक अल्लाह बड़ा दरगुजर करने वाला और कदरदान है। क्या ये लोग कहते हैं कि इस शख्स ने अल्लाह पर झूठा बुख्तान घड़ लिया? अगर अल्लाह चाहे तो तुम्हारे दिल पर मुहर कर दे, वो बातिल को मिटा देता और हक को अपने फरमानों से हक कर देता है। और वो कौन है? अलीम बिज़ाति सुदूर, वो सीनों के छुपे हुए राज जानता है। लिखिए जरा इस वक्त मैं क्या सोच रही हूँ, अल्लाह को इसकी भी खबर हो गई। वही है जो अपने बंदों से तौबा कबूल करता है। अल्लाह तो हमारी तौबा भी कबूल कर, और बुराइयों से दरगुजर करता है। ऐ मालिक तो हमारी बुराइयों से भी दरगुजर कर, हालांकि तुम लोगों के सब अफाल का इसे इल्म है। उसको पता तुम कितने बादी हुए हो, फिर भी तुम्हारे गुनाहों को माफ करके तुम्हें अगले दिन फिर इधर ला के बिठा देता है। वो ईमान लाने वालों और नेक अमल करने वालों की दुआएं कबूल करता है, और अपने फजल से इनको और से अदा देता है। रहे इनकार करने वाले, लहुम अज़ाबुन शदीद, तो उनके लिए दर्दनाक अज़ाब है। अगर अल्लाह अपने सब बंदों को खुला रिस्क दे देता, इमेजिन कीजिएगा आपके सारे खानदान में करोड़पति लोग होते और आप भी माशाल्लाह, तो क्या होता? यानी वो कहते हैं ना, सारी दुनिया में सिर्फ दौलतमंदी लोग होते तो कहा क्या करते, वो जमीन में सरकशी का तूफान बरपा कर देते। अभी दो चार लोग होते हैं पूरे खानदान में करोड़पति, तो वही अपनी शादियों पे लोगों का जीना धोपर कर देते हैं, 500-500, 1000-1000 रुपए का एक कार्ड छपवा के। क्या करे, दुनिया का हाल क्या होता, ये चलता कोई गटर साफ करता, कोई सड़कें बनाता। वो कहते हैं ना, तू भी रानी मैं भी रानी तो कौन भरेगा पानी। ये अल्लाह का इंतजाम है कि उसने कुछ अमीर और कुछ गरीब लोग बना दिए, का मगर वो एक हिसाब से जितना चाहता नाजिल करता है। बड़ी प्यारी रिवायत है इस पे एक, कि लोगों के ईमान के साथ उनके माल का ताल्लुक होता है। कुछ को अल्लाह ने इसलिए ज्यादा दिया हुआ है कि अगर अल्लाह उनसे छीन ले तो वो कुफर पे आ जाए, मायूसियों में चले जाए, डिप्रेशन में चले जाते हैं मर्द जब उनका जरा सौदा कम बिकता है। ये नहीं कि ज्यादा नहीं बिका, नहीं बस नफा कम होता है तो वो परेशान हो जाते हैं। और फरमाया कुछ का हाल क्या है कि अगर अल्लाह उनको ज्यादा दे दे जो उससे दिया हुआ अभी, तो उनका ईमान बिगड़ जाए। तो क्या कहेंगे हम अल्लाह को, अल्लाह जो तूने दिया ठीक दिया, हम उसी पे खुश हैं। माल दे, माल की मोहब्बत ना दे। किसी ब्रदर की बात बड़ी अच्छी लगती है, वो अक्सर यही बोलते हैं कि अल्लाह अगर तूने हमें माल दिया तो दिल भी उस्माने गनी जैसा दे। तो अल्लाह ताला से दुआ करें कि अल्लाह हमें माल के साथ माल की मोहब्बत से बेनियाज कर दे। यकीनन वो अपने बंदों से बाखबर है, उसको पता है किसकी जेब में कितने हैं, हा? और इन पर निगाह रखता है। वही है जो लोगों के मायूस हो जाने के बाद बारिश बरसाता है और अपनी रहमत फैला देता है, और वही काबिले तारीफ वली है। उसकी निशानियों में से कि ये जमीन आसमान की पैदाइश और ये जानदार मखलूकात जो इसने दोनों जगह फैला रखी है, वो जब चाहे इनको इकट्ठा कर सकता है। क्या होगा इकट्ठा होगा तो क्या होगा, क़यामत आ जाएगी और क्या होगा। तुम पर जो भी मुसीबत आती है वो अपने ही हाथों की कमाई से आती है, हाईलाइट करें। और इसके बाद एक छोटी सी एक्टिविटी कर लें, कभी भी कोई तकलीफ आए ना, बीमारी परेशानी, तो इस आयत को याद कर लें। फिर क्या होगा, वो बीमारी दूर हो जाएगी। वजीफा बनाना है कि इसका तावीज़ बनाना है, नहीं इस पे गौर करना है कि मुझ पे ये तकलीफ क्यों आई और मैं इस तकलीफ के बाद अपने आप को किधर लेके जाती हूँ। अल्लाह से दुआ करें कि हमें सबको इन तकलीफों से बचा कर रखे, और फरमाए वयाफ़ुन कसीर, और बहुत सारे कसूरों से तो वो दरगुजर कर ही जाता है।